अब आती है अगली बात। आपको मैंने बताया कि अगर मर्डर हो जाए, कोई कत्ल हो जाए, तो फिर इस्लाम में उसके बारे में क्या है? या यो लदीना आमनू, ए लोगो जो ईमान लाए, कुतिबा अलैकुमुल किसास, तुम्हारे लिए किसास लिख दिया गया, फिल कत्ला, मकतूलों के, यानी मकतूलों के लिए बदला लेना, जो इसको कत्ल किया गया है उसके लिए बदला लेना तुम्हारे लिए लिख दिया गया। लिख दिया का मतलब क्या? यानी फर्ज कर दिया गया। कुरान में किसी चीज को जब फर्ज करने के लिए कहा जाता है ना, तो जो वर्ड आता है वो क्या आता है? कुतिबा, लिख दिया गया। अब जब लिखी दी जाती बात, तो वो पक्की हो जाती है ना, यानी तुम पे अब ये जिम्मेदारी है, तुमने ये पूरी करनी है। ये सारे ईमान वालों को क्यों कहा गया? उनकी क्या जिम्मेदारी बनती है? असल में बात यह है कि ईमान वाले लोग, जो माशरा ईमान वाले लोगों पर मुश्तमिल है, यानी इस्लामी माशरा है, उस माशरे को कहा गया कि आपके यहां पे कोई कत्ल होगा तो आप सबका काम है कि आप असिस्ट करो, हेल्प करो किसास लेने में। यानी ये नहीं है कि आप कातिल के हिमायती बन के खड़े हो जाओ, कातिल को सपोर्ट करना शुरू हो जाओ, कातिल के लिए हमदर्दियां आपके दिल के अंदर हो, हाय इसको कत्ल कर दिया जाएगा, नहीं नहीं नहीं, इसको तो कहीं छुपा लो, कोई अपने घर में छुपा लेते हैं, कोई बताते नहीं है, कोई गवाही नहीं देते। कितनी चीजें होती ना, सारे ईमान वाले माशरे का काम ये है कि वो आगे बढ़ के गवाही भी दें, वो सपोर्ट ना करें, वो उनको छुपा के ना रखें, वो उनको एक्सपोज करें, वो मदद करें इसके अंदर कि कातिल जो है वो अपनी अंजाम तक पहुंचे। तो इसमें सबकी जरूरत है ना। और जिस माशरे में कातिलों को, मुजरिमों को लोग पना दे दें घरों के अंदर, वहां पे तो और जुर्म फैलेगा, और क्या होगा? जहां पे लोग गवाहियां ही ना दें, कोई सामने ही ना आए, कोई हेल्प ही ना करे, तो फिर अदालतें भी मजबूर हो जाती। तो ये सिर्फ सारे माशरे की जिम्मेदारी है कि इंसाफ तक पहुंचे ये काम। तो मकतूलों के लिए किसास का देना तुम्हारे लिए लिख दिया गया है, सबकी जिम्मेदारी है ये। अल हुर्रु बिल हुर्री वल अब्दु बिल अब्दी वल उन्था बिल उन्था। अब इसका मतलब क्या है? आजाद आजाद के बदले, गुलाम गुलाम के बदले, औरत औरत के बदले। हो सकता है कोई ये समझ ले कि मतलब है कि अगर किसी ने औरत को कत्ल किया है, या किसी औरत ने अगर मर्द को कत्ल किया है, तो वो कोई औरत उसकी जगह पकड़ी जाएगी, या किसी गुलाम ने किसी आजाद को किया है तो कोई आजाद को वो यहां से पकड़ेंगे और कहेंगे कि इस आजाद को हमने मारना है, क्योंकि तुम्हारे तो गुलाम ने कत्ल किया, लेकिन गुलाम हमें नहीं चाहिए, हमें भी तुम्हारा आजाद ही चाहिए। औरत ने कत्ल किया तो, लेकिन तुमने हमारे आदमी को कत्ल किया तो अब हमें भी तुम्हारा आदमी ही चाहिए, हमने औरत को मार के क्या करना है? आखिर आदमी की वैल्यू ज्यादा होती है, तो हम तुम्हारा आदमी ही मारेंगे। ये पहले जमाने में ऐसे होता था ना, वो कहते थे कि भाई अगर गुलाम ने कत्ल कर दिया हमारे आजाद को, तो हम तुम्हारे गुलाम को कत्ल करके क्या करें? हम भी तुम्हारे आजाद को ही कत्ल करेंगे। और ये देखो कि अगर तुम हमारे एक को करोगे ना, हम तुम्हारे चार को करेंगे, क्योंकि हम बड़े हैं, हम ज्यादा ताकतवर हैं, तुमने कैसे जुर्रत की है छोटा कबीला किसी बड़े कबीले वालों को, ज्यादा बासर ज्यादा मालदार कबीले वालों में से किसी को कत्ल कर देता था, तो वो कहता था हमारे एक का बदला ना हमारे तुम्हारे तीन से लेंगे या तुम्हारे चार से लेंगे। अल्लाह ताला ने क्या फरमाया? अल हुर्रु बिल हुर्री, आजाद बदले आजाद के। ये मतलब नहीं है इसका कि आजाद आजाद को कत्ल अगर करता है तो वो आजाद को कत्ल करने की वजह से आप किसी और आजाद को पकड़ के कत्ल कर दो, नहीं, उसी के बदले में वही। ये अल जो आ रहा है ना बिल में, अलिफ लाम जो आ रहा है, बिल हुर्री मतलब ये कि जो पहला अल हुर है, बिल हुर यानी सेम को कत्ल किया जाएगा। आजाद ने किया तो उसी आजाद को कत्ल किया जाए, गुलाम ने किया तो बदले गुलाम के यानी उसी गुलाम को कत्ल किया जाए, औरत ने किया तो उसी औरत को कत्ल किया जाएगा। ये नहीं है कि इस औरत की बजाय हम तुम्हारा मर्द मारेंगे, क्योंकि तुम्हारी औरत को हमने क्या करना है? औरत को चलो छोड़ो, तुम्हारे मर्द को हम मारेंगे कि तुमने हमारा मर्द मारा है, समझाई? तो ये कातिल के सेंस से आप देखेंगे कि कातिल अगर आजाद है तो वो आजाद ही पकड़ा जाए, गुलाम है तो उस गुलाम को ही उसकी सजा मिलनी चाहिए कत्ल की, औरत ने कत्ल किया तो उसी औरत को उसकी सजा मिलनी चाहिए, उसी से किसास लिया जाएगा। ऐसा नहीं होगा जैसे आज भी हमारे माशरे में तो अभी तक दौरे जाहिलियत चल रहा है। आप कभी खबरों में देखते होंगे गांव वगैरह की तरफ, वो कहते हैं जी एक खानदान की दूसरे से दुश्मनी थी, उसने इनके इतने बंदे मार दिए, और फिर क्योंकि उन्होंने भी उनके इतने मारे थे इससे पहले, तो अब इन्होंने उसका बदला लिया, تو کبھی بعض دفعہ خبروں میں ایسی چیزیں آتی ہیں انسان دنگ رہ جاتا ہے کہ آج بھی یہ جہالت کے اسی دور سے گزر رہے کہ کچھ سات آٹھ مار دیے, کسی نے کتنے مار دیے کسی کے, یعنی ان کے لیے کوئی چیز نہیں ہوتا, وہ انہوں نے ہمارا ایک مارا, اور وہ دشمنی آگے نسل در نسل چلتی رہتی ہے. یہ قرآن کا حکم نہیں ان تک پہنچا ہوا. تو یہ دور جاہلیت آج بھی ہے, جبکہ قرآن کہتا ہے جس نے مارا ہے صرف وہی مرے گا, صرف اسی سے بدلہ لیا جائے گا, اسی کو قتل کیا جائے گا. اور یہ حکم صرف ہمارے قرآن میں نہیں ہے, تورات میں بھی یہی تھا, اور آگے سورہ مائدہ میں آپ پڑھیں گے کہ نفس کے بدلے نفس, آنکھ کے بدلے آنکھ, کان کے بدلے کان, دانت کے بدلے دانت, اسی طرح جروح کا, زخموں کا بھی اسی طرح قصاص لیا جائے گا. قصاص کیا ہوتا ہے؟ بدلہ, یعنی جب آپ اس نے قتل کیا ہے تو اس کو بدلے میں اس کو قتل کیا جائے گا, اس نے اس کی آنکھ پھوڑی ہے تو اس کے بدلے میں اس کی آنکھ پھوڑی جائے گی. یعنی یہ قصاص کا پہلے سے تھا, ٹھیک ہے. فمن عفی لہ من اخیہ شیء, تو جو کوئی معاف کر دیا گیا واسطے اس کے, من اخیہ اس کے بھائی کی طرف سے کوئی چیز, یعنی قصاص ایک آپشن ہے, لیکن اگر مقتولین کے وارثوں نے, یعنی جو قتل ہوا ہے اس کے جو وارث ہیں, انہوں نے معاف کر دیا قاتل کو, تو یہ دے ہیو دا چوائس, ان کے پاس یہ آپشن موجود ہے کہ وہ معاف بھی کر سکتے ہیں. اگر جو کوئی معاف کر دے واسطے اس کے, من اخی ہی اس کے بھائی سے, بھائی سے کس سے, کس کو کہہ رہے ہیں بھائی, قاتل سے معاف کر دے, یعنی قاتل کو یہاں پہ بھائی کہا جا رہا ہے, جو معاف کر دیا گیا لیے اس کے بھائی سے کوئی چیز. قتل کس نے کیا؟ اس بھائی نے. بھائی کا مطلب کیا ہے؟ ایک اندر مسلم, یعنی اگر اس نے قتل بھی کر دیا تو یہ یاد رکھنا, اللہ تعالیٰ نے یاد دلایا ہے تو تمہارا مسلمان بھائی ہے نا, یہ مطلب نہیں ہے کہ وہ کوئی اور ہو گیا, وہ کافر ہو گیا یا کچھ ہو گیا, ہے تو تمہارا بھائی ہی ہے نا. تو اس کے لیے اگر کوئی معاف کر دیتا ہے اس کو, تو فتبا ام بل معروف و ادا ان لہ بھی احسان. اب میں تھوڑی سی اس کے پہلے بات آپ کو سمجھا دیتی ہوں, پھر اس کے بعد آپ کو یہ سمجھ آئے گی. دیکھیں قتل جو ہوتے ہیں نا, تین طرح کے ہوتے ہیں. ایک قتل عمد ہوتا ہے, یعنی جان بوجھ کے کسی کو قتل کرنا, کسی کی دشمنی میں یا جو بھی کوئی. ایک قتل خطا ہوتا ہے, خطا یعنی غلطی سے ہو گیا, مارنے کا نہ کوئی ارادہ تھا نہ کچھ ہے, جیسے کسی کا ایکسیڈنٹ ہو گیا, کسی کے گاڑی کے نیچے کوئی آ گیا, کسی کا کچھ ہو گیا اس طرح. ایک ہوتا ہے شبہ قتل, یعنی آپ کسی کے پاس کوئی ایسی, مثلا کوئی ایسی, کسی نے کوئی ایسی حرکت کی, مثلا تھپڑ مار دیا یا دھکا دے دیا, جیسے موسیٰ علیہ السلام نے مکہ مارا تھا, تو اب ارادہ تو نہیں تھا قتل کا لیکن وہ مر گیا, تو کسی نے کس کو دھکا دیا تو وہ گر گیا اور اس کو ایسی چوٹ لگی کہ وہ مر ہی گیا, یہ شبہ قتل ہے. تو جو لاسٹ کے ٹو ہیں نا, جو دو ہیں, خطا سے یا شبہ قتل سے, اس سے اگر کوئی مر جاتا ہے تو اس کے لیے قصاص نہیں ہے. مثلا کسی کی گاڑی کے نیچے کوئی آ گیا, غلطی سے ہو گیا, اس نے نہیں, اس کا انٹینشن بھی نہیں تھی, ایسا حادثہ ہو گیا ہے, تو اب یہ نہیں ہوگا کہ اس کو اس کی جگہ پہ قصاص میں قتل کیا جائے گا, نہیں. ان دو صورتوں میں دو چوائسز ہیں, دو چوائس کہہ لیں یا ایک کہہ لیں. ایک چوائس یہ ہے کہ معاف کر دیا جائے, قاتل کو معاف کر دیا جائے بالکل بغیر کسی معاوضے کے. نمبر ٹو چوائس کیا ہے؟ کہ معاف کیا جائے اور ساتھ دیت لے لی جائے. دیت کیا ہوتی ہے؟ جس کو بلڈ منی کہتے ہیں, خون بہا. اور وہ کیا ہے؟ سو اونٹ ہیں یا ہزار دینار ہیں, دینار گولڈ کے کوائنز ہوتے ہیں, یا دس ہزار درہم ہیں یعنی چاندی کے کوائنز, یہ اس کی دیت بنتی ہے ایک انسان کی. تو یہ اب چاہے تو وہ خود اسی وقت دے دے, چاہے وہ تین سال کی قسطوں میں دے دے, چاہے وہ لوگ اس کی ہیلپ کریں اور وہ پورا اس کا قبیلہ اور یہ سب ہیلپ کر کے اس کو پے کرنے میں مدد کریں, یہ بلڈ منی جو دیت ہے یہ بھی جائز ہے, اس میں کوئی ایسا مسئلہ نہیں ہے کہ نہیں لے سکتے یا کچھ ہے، بلکہ اس کی یہ حکم آ رہا ہے. اور ایک تیسری چیز کیا ہے جو قتل عمد میں ہے، قتل عمد یعنی جان بوجھ کے جو قتل کرنا ہے، اس میں تین آپشنز ہیں. آخری دو میں میں نے دو آپشنز آپ کو بتائی نا، ابھی میں دوبارہ ریپیٹ کر دیتی ہوں. دیکھیں، قتل عمد یعنی جان بوجھ کے قتل کرنے میں تین چیزیں ہیں: قصاص، معاف کرنا پوری طور پہ، یا معاف کرنا اور دیت لے لینا. ٹھیک ہے، قصاص لینے کا مطلب کیا ہے؟ قتل کے بدلے قتل، یہ ایک بدلہ ہو گیا. آئیدر ورثاء جو ہیں، جن کے بھی کوئی مرڈر ہوا ہے، وہ یہ چوز کر سکتے ہیں کہ وہ کہیں کہ ہمیں قصاص چاہیے، یعنی ہمیں قتل کا بدلہ قتل ہی چاہیے، ہمیں اس کی جان بھی جانی چاہیے، اس نے ہمارے فلاں کو مارا. نمبر ٹو، وہ کہتے ہیں میں نے معاف کر دیا، یہ بھی ایک چوائس ہے، وہ معاف ہو جائے گا، اب وہ قتل نہیں ہوگا. نمبر تھری، وہ کہتے ہیں کہ ہم نے معاف کر دیا اور ہمیں دیت چاہیے. ٹھیک ہے، تو یہ تین چوائسز ہیں. اور قتل خطا اور شبہ قتل میں کیا ہے؟ صرف دو چوائسز ہیں اس میں، معاف اور دیت کے ساتھ معاف کرنا، ایک ٹوٹلی معاف کر دینا، ایک دیت کے ساتھ معاف کر دینا. ٹھیک ہے، تو قتل عمد اور قتل خطا اور شبہ قتل ایک ہی بات ہو گئی دونوں کی، ان میں وہ دو چوائسز ہیں، قتل عمد میں تین چوائسز ہوتی ہیں مقتولوں کے ورثاء کے لیے. امید ہے بات سمجھ آ گئی ہوگی. اب یہاں پہ کیا کہا گیا؟ فتباع بالمعروف، تو اب فالو اپ کرے بھلے طریقے کے ساتھ. اگر معاف کر دیا ہے اور دیت رکھی ہے تو فالو اپ کیا کرنا ہے؟ بھلے طریقے کے ساتھ فالو اپ کرنا ہے، معروف فالو اپ کرنا ہے. یعنی معروف وہ ہوتا ہے جو جانا پہچانا، ہر کوئی اس کو کہے کہ یہ اچھے طریقے کے ساتھ سارا معاملہ ٹیکن کیئر آف ہو گیا. یعنی وہ بھی اچھے طریقے سے صحیح دیت مانگے، ایسے بھی نہیں ہے کہ ہاں بھائی اتنی زیادہ جتنی نہیں ہے اس کے مطابق، نہیں تم نے تو ہمارا آزاد مارا ہے تو اتنا. دوسرا یا کہے کہ نہیں تمہاری تو کوئی ویلیو نہیں، غریب سے یہ لوگ ہیں، ان کو تو بس 1,00,000 بھی دے دو گے تو کافی ہے، ان کو تو 50,000 پہ ٹرخا دو، ان کا کیا ہے، اس میں انہوں نے خوش ہو جانا. نہیں، آپ صلی اللہ علیہ وسلم نے فرمایا ہے تمام مسلمانوں کا خون برابر ہے، یہ نہیں کہ امیر کا خون زیادہ ہے قیمتی اور غریب کے خون کی کوئی ویلیو نہیں ہے. غریب 4-10 مر بھی جائیں تو کوئی بات نہیں ہے، خبر ہی ہے. امیر مر جائے تو بہت بڑی بات ہے، کوئی بڑا آدمی مر جائے تو اتنا بڑا رونا ہے، لیکن کوئی غریب مرے تو اس کی کوئی ویلیو نہیں ہے. نہیں، فرمایا مسلمان کے سب کے خون برابر ہیں، ایسا نہیں ہوگا کہ کسی کا خون بڑا ایکسپینسو ہے اور کسی کا خون بالکل نہیں ہے. تو نہیں، بالمعروف اتباع بالمعروف، یعنی جس کو دنیا دیکھے تو کہے کہ نہیں یہ صحیح طریقے کے ساتھ احسن درجے پہ کام ہوا ہے، بھلے طریقے سے کیا، ادا کرنے والا بھی صحیح طریقے سے کرے، معروف طریقے سے کرے. یہ نہ ہو کہ آج کچھ کہے اور کل کو اس سے مکر جائے، یا آج کچھ کہا ہے اور پھر اتنا لمبا اس کو کھینچا ہے کہ گزر ہی گیا ٹائم، کتنا عرصہ گزر گیا اور وہ اس کو دیت ہی نہیں پے کر رہا. تو یہ ادا کس میں ہے؟ فتباع بالمعروف کس میں ہے، فالو اپ کس میں ہے؟ دیت دینے میں. وہ ادا الیہ بھی احسان، اور ادا کرنا ہے احسان کے ساتھ، یعنی مقتول کے وارثوں کو احسان کے ساتھ، احسان جتا کے نہیں، ہاں دیکھو تمہارے پر ہم دے رہے ہیں، یہ لو پکڑو اپنے پیسے، منہ پہ مارو ان کے، یہ نہیں، خوش اسلوبی کے ساتھ، اچھے طریقے سے احسان مند ہو کے ان کا کہ دیکھو انہوں نے ہماری جان بخش دی ہے. اب ہمارے تو یہاں پہ اس طرح کی چیزیں ہیں نہیں، ورنہ جہاں پہ اسلامک قوانین ہے نا، وہاں پہ وارثوں کو اینڈ تک ان کو اجازت ہوتی ہے کہ وہ اگر اینڈ میں بالکل اس کو پھانسی چڑھانے لگے ہیں، اس وقت بھی اگر وہ کہہ دیں کہ ہم نے معاف کر دیا تو اس کو اتار لیں گے. اور یہ صرف وارث کر سکتے ہیں، ہمارے ملکوں کی طرح نہیں کہ وہ صدر صاحب کے پاس رحم کی اپیل بھیجی ہوئی ہے، وزیر اعظم کے پاس، وہ معاف کر رہے ہیں، ان کے پاس رحم کی اپیلیں جا رہی ہیں. یہ رائٹ صرف ورثاء کا ہے، کسی اور کا یہ رائٹ نہیں ہے کہ وہ معاف کرے. ٹھیک ہے، نہ صدر نہ وزیر کی، کسی کے تو نہیں قتل ہوئے جو وہ معاف کرنے کھڑے ہوئے. یہاں پہ کیا ہے؟ فمن افیہ لہو من اخیہ شیء، جو اپنے بھائی کو معاف کرے، بھائی سے معاف کر دے کوئی چیز، یعنی یہ ورثاء کو کہا جا رہا ہے کہ وہ معاف کریں. اور وارثوں میں سے مثلا ایک آدمی فوت ہوا ہے، اس کے جتنے بھی وارث ہیں ان میں سے ایک نے بھی اگر کہہ دیا نا کہ میں نے معاف کر دیا، تو وہ قصاص سے بچ جائے گا، قتل ہونے سے بچ جائے گا. اب وہ کہتا ہے مجھے دیت چاہیے تو اس کو دیت دی جائے گی، اگر نہیں کہتے ہیں ویسے ہی معاف کر دیا، جیسے یہاں پہ کسی کے बहुत वो वीडियो वायरल भी हुई थी कि किसी के बेटे को वो पिज़्ज़ा डिलीवरी के लिए गया तो वहाँ पे उसने उसको शूट कर दिया था, तो अदालत में उसने उसको माफ़ किया था और उसको गले लगाया था, उस मुसलमान ने और उस लड़के को जिसने कत्ल किया था। तो दूसरी चीज़ दियत भी है, ये दियत जो थी ये अहले किताब में दियत का नहीं था, उनके अंदर सिर्फ माफ़ करने का और किसास का था। अल्लाह ताला ने हमारे लिए एक ये भी रखी कि अब देखें जिसका कत्ल हुआ है उसको भी, हो सकता है उसका जो कत्ल हुआ है वही उसका एक कफील था, कमाने वाला था, उनके लिए भी कोई कॉम्पेंसेशन हो जाती है दियत के जरिए। हमारे यहाँ इसको बहुत बुरा समझा जाता है और कहते हैं लो जी पैसे खा लिए इसने, मुर्दे बेच दिया इसने। कई ऐसे वाकयात हुए हैं कि उन्होंने उनको, किसी अमीर लड़के ने किसी को कत्ल कर दिया और उसके बाद इसके अंदर की देखें एक बात ये होनी चाहिए कोई जोर जबरदस्ती ना हो कि नहीं अगर नहीं माफ़ करोगे तो हम तुम्हें ऐसा कर देंगे ये कर देंगे, और उनको धमकियां लगाना, ये नहीं होना चाहिए। वो अपनी मर्जी से माफ़ करें। तो उन्होंने माफ़ कर दिया तो इन्होंने उनको दियत के अंदर बहुत पता नहीं कितना पैसा दिया, कोई घर वगैरह, कोई वीज़े भी लगा दिए, दूसरे मुल्कों में भी चले गए वो लोग, तो लोग पीछे से इतने लान तान कर रहे। अगर उन्होंने अपनी मर्जी से किया तो कोई इसके ऊपर नहीं उंगली उठा सकता, ये इस्लाम में इजाज़त है दियत लेने की। तो लोग इसलिए माफ भी नहीं करने देते किसी को और दियत भी नहीं लेने देते क्योंकि वो इस तरह के ताने देते रहते हैं। ذَلِكَ تَخْفِيفٌ مِّن رَّبِّكُمْ وَرَحْمَةٌ, ये अल्लाह ताला की तरफ से तुम्हारे लिए कमी आसानी अल्लाह ने कर दी और रहमत कर दी, वरना कत्ल का बदला कत्ल ही होता तो फिर तो वो भी जान से गया था, तो अल्लाह ताला ने हल्का कर दिया। लिहाजा जो कातिल का वो है वो ऐसा उनके साथ एहसान का रवैया रखे। हो सकता है इसके अंदर ये भी हो सकता है एहसान करने में कि जितनी दियत मुकर्रर की उससे ज्यादा और बढ़ के दे दें उनको। فَمَن اعْتَدَى بَعْدَ ذَلِكَ فَلَهُ عَذَابٌ أَلِيمٌ, जो ज्यादती करे इसके बाद उसके लिए दर्दनाक अजाब है। कौन ज्यादती करे? दोनों पार्टियों में से कोई भी अगर ज्यादती करे, मिसाल के तौर पे जिसका मारा है वो अगर ज्यादती करता है कि अच्छा दियत भी ले ली और उसके बाद जाके उसको कत्ल भी कर दिया, या सारा तय हो गया और उसके बाद फिर जाके कुछ और ही काम कर दिया, कुछ और उलट सीधा कर दिया, कुछ उनको हर्ट किया, कुछ किया, या फिर जो कातिल वाले हैं उन्होंने कुछ ऐसी चीज कर दी कि इनको मतलब सताया इसके अंदर दियत देने में, या उनको प्रेशराइज किया कि तुम माफ कर दो, या इनका बाज दफा ऐसे भी होता है कि जो कातिल के जो फैमिली होती है वो इतनी बार रसूख होती है, इतनी ज्यादा इन्फ्लुएंशियल होती है कि वो मक्तूल के घर वालों को ऐसी धमकियां देते हैं और इनको इतनी अजियत देते हैं कि अगर तुम नहीं माफ करोगे ना फिर उसके बाद तुम अपनी खैर मनाना, फिर तुम भी नहीं बचोगे, उसके बाद अगली बारी तुम्हारी है, फिर तुम अपनी बेटियों को भी संभाल लो, फिर ये भी हो जाएगा। तो वो बेचारों के पास कोई और चॉइस नहीं होती, वो कहते हैं हम और क्या करें, माफी कर देते हैं। इतना उनके साथ है। तो जो भी ज्यादती करेगा इसके बाद, फमन, तो जो कोई भी ज्यादती करेगा उसके लिए दर्दनाक अजाब है। किसके लिए अजाब अलीम है? ये किन को कहा जा रहा है? ये कौन सा माशरा है? मुसलमान माशरा है ना, उन्हीं के ऊपर तो इस्लामिक शरीयत नाफिज होगी, गैर मुस्लिमों पे थोड़ी हो रही है। लेकिन हम क्या समझते हैं, जो मुसलमान होते हैं वो चाहे कत्ल करें, चाहे जिना करें, चाहे कुछ भी करें, उनके लिए कोई अजाब नहीं है, वो तो मुसलमान है ना। और मुसलमान तो ऐसे कभी कर ही नहीं सकते कोई ऐसा काम, नहीं, मुसलमान ही ऐसा भी करते हैं, और उनके लिए दर्दनाक अजाब की भी बात है, सिर्फ काफरों की बात नहीं हो रही। तो ये नहीं समझे कि मुसलमान को खुली छुट्टी है, वो जो मर्जी करे उसके लिए तो बस जन्नत ही है। नहीं, ज्यादती जो भी करेगा इन दोनों में से, दोनों पार्टीज में से, कभी वो करते हैं कभी वो करते हैं, तो फिर देख लो उनके लिए क्या है। वलकुम फिल क़िसास हयातुन या उलिल अलबाब लअल्लकुम तत्तकून, तुम्हें क्या पता अकल वालों, तुम्हारे लिए तो इसमें जिंदगी है क़िसास में, अगर तुम बचना चाहते हो तो शायद के तुम बच जाओ, ताकि तुम बच जाओ। सारे माने इसके, यानी लोग देखें आज इतना बड़ा क्रिटिसिज्म इस्लाम के ऊपर ये करते हैं कि इस्लाम में तो क़िसास है, ये क्या बात हुई कि कत्ल के बदले कत्ल कर दिया जाए। और आज भी हमारे माशरों में भी कुछ बहुत मॉड स्कॉड लोग वो सोचते हैं कि नहीं, ये जो फांसी की सजा है ना, ये नहीं होनी चाहिए, डेथ पेनल्टी खत्म करनी चाहिए। आप देखते हैं जैसे यहाँ पे कई स्टेट्स में नहीं है, डेथ पेनल्टी है ही नहीं, सिर्फ उम्र कैद है अगर वो होगा। तो देखें अगर किसी का किसी को कत्ल किया हुआ है, और वो दूसरा बंदा जाके जेल के अंदर आराम से बैठा रहे, खाता पीता रहे, और जेल उसको गेस्ट हाउस लगती है, तो वो तो उसको सजा तो ना मिली। सजा तो जैसा उसने क्राइम किया वैसी होनी चाहिए। अल्लाह ताला ने फरमाया इसमें तुम्हारे लिए जिंदगी है, यानी ये इतनी इंपॉर्टेंट चीज है कि इसमें तुम्हारे लिए जिंदगी है। अकल वालों, मतलब क्या है, यानी ये तुम्हारे लिए अमन और चैन का राज है, इसके अंदर राज है। क्यों? इसलिए कि अगर ऐसी चीज ना हो तो क्राइम कभी कम नहीं हो सकता। माशरे को तबाही से बचाने के लिए ये जरूरी है कि पता चलना चाहिए हर एक को कि इंसानी जान सब की सब, चाहे वो गरीब है चाहे अमीर है, वो सब कीमती हैं। कोई उठ के दूसरे को कत्ल करना चल पड़े, जैसे हमारे यहां कोई किसी को कत्ल कर रहा है, कोई कत्ल करना कोई बात ही नहीं है। वजह क्या है? इसलिए क्योंकि कभी किसी को पकड़ा ही नहीं जाता, कभी किसी को सजा नहीं होती। अगर सजाएं मिलने लगें और सरेआम मिलने लगें, जैसे सूरह नूर में भी आप पढ़ेंगे कि इन जो जिना करे इसके साथ तुमने हमदर्दी नहीं करनी और सरेआम इसको सजा दी जानी चाहिए। अभी ये पिछले दिनों एक वीडियो किसी ने भेजी थी, अल्लाह माफ करे, कि उन्होंने सऊदी अरब में दिखाया हुआ था कि किसी ने बच्ची के साथ रेप किया और उसको जो सजा दी गई खुलेआम, एक आदमी था और उसको उन्होंने बांधा हुआ था और तलवार उसने ली और उसने इतनी जोर से तलवार मारी कि वो उसका सर अलग होके गिर पड़ा। और आप सोच नहीं सकते कि वो वीडियो देखने के बाद कितनी देर मैं कांपती रही, सिर्फ वीडियो देखने के बाद, और मेरे जहन से नहीं वो निकल रही थी कि ये चीज इंसान के ऊपर बड़ा असर करती है। अगर लोग ऐसी चीजों को देखें तो वो डर जाएं और कभी जुर्म ना करें। इसी वजह से देखें वहां पे जराइम कम है, शाजो नादिर होते हैं, और जिस जगह पे कोई ऐसी सजा ही ना कोई देखे और बंद कमरों के अंदर सजाएं दी जाएं, कोई किसी को पता ही ना चले, और सजा मिली भी है या नहीं मिली वो भी ना पता चले, क्राइम की तशहीर हो, क्राइम को बहुत ज्यादा हाईलाइट किया जाए, उसके ऊपर प्रोग्राम बनाए जाए, वो लोगों को दिखाया जाए कि देखो कैसे क्राइम हुआ था, देखो किस तरह जराइम हो रहे हैं माशरे के अंदर, उसको तो इतना उछाला जाए, इतना फैलाया जाए और सजाओं को बंद कमरों में रखा जाए, तो फिर मुझे बताएं इबरत आएगी किसी को? क्राइम को आप बढ़ावा दे रहे हैं और सजाओं को आप छुपा रहे हैं, तो हौसला अफजाई किसकी होगी? जुर्म की होगी, लोगों को आइडियाज आएंगे कैसे कैसे जुर्म करना। तो उल्टा सजाओं को ज्यादा दिखाना चाहिए और जुर्म को छुपाना चाहिए, हम उलट करते हैं। अब देखें अल्लाह ताला ने फरमाया इसमें जिंदगी है, किसी को सजा मिलेगी तो लाखों को इबरत आएगी, जो देखेंगे लाखों सोचेंगे कि अगर मैंने ये किया ना तो मेरी भी गर्दन ऐसे उड़ा दी जाएगी। और आज कहते हैं कई मुसलमान, नहीं ये तो वहशियाना सजाएं हैं, ये वैशियाना सजाएं जिनको कहा जा रहा है, ये हयात है तुम्हारे लिए, इसीलिए आज ना माल महफूज, ना जान महफूज, ना इज्जत महफूज, क्योंकि आप बस बंद कमरों में सजाएं दें, और वो भी कभी किसी को मिलेगी तो मिलेगी, वो भी इतने सालों गुजरेंगे, लोग बूढ़े हो जाएंगे, अगली जनरेशन आ जाएंगी। यहां पे क्या किसास में सारी या लदीना आमनू को कहा गया, सारी कम्युनिटी जितने भी लोग हैं तुम सब ईमान वालों, सबकी जिम्मेदारी है किसास दिलाओ इसको, जब गवाह भी आएंगे, जब फौरन उसका फैसला भी होगा, वो भी ईमान वाला है जो जज बैठा हुआ है, वो भी जो चश्मदीद गवाह है, सब चीज एविडेंस आएगी, तो उसके बाद कोई उसके साथ खड़े होने वाला नहीं होगा कातिल के, बल्कि सब किसास दिलाने वाले होंगे, तब माशरे में अमनो चैन होगा। तो ये सब की जिम्मेदारी है, इस्लामी कवानीन में खैर है। कुतिबा अलैकुम इज़ा हदरा अहदकुमुल मौत इन तरका खैरन लिल वसीयत, जब ये भी कुतिबा से शुरू हुआ, कुतिबा लिख दिया गया तुम पर कि जब मौत का वक्त आने लगे, जब मौत आने वाली हो, तो अगर इन तरह का खैरा, अगर वो छोड़ जाए माल को, तो माल को खैर माल को कहा गया, इससे पता चलता है कि माल में माल भी खैर है। माल को ऐसा ना समझो कि एक बुरी चीज है, और कई लोग समझते हैं नेकी इसके अंदर है कि मैं बहुत गरीब हूं ये नेकी है, ऐसी बात नहीं है। हजरत उस्मान के पास बहुत माल था, हजरत अब्दुर्रहमान बिन औफ के पास कितना माल था, حضرت عبد الرحمن نے بن عوف نے تو اتنا مال چھوڑا تھا جب وفات پائی کہ سونے کی اینٹیں تھیں جن کو کاٹ کاٹ کے وراثت میں بانٹا گیا تھا. تو مال اگر حلال سے ہے نا تو وہ خیر ہے, بشرطے کہ انسان کو غافل نہ کر دے, بشرطے کہ انسان کو اللہ سے دور نہ کر دے. تو فرمایا کہ اگر کسی کو, جب کسی کو موت آنے لگے وہ چھوڑ جاتا ہے مال کو, تو وصیت کرنا ہے للوالدین والاقربین بالمعروف, تو وہ بھلے طریقے سے وصیت کر جائے والدین کے لیے کہ میرے والدین کو اتنا دینا, میرے رشتہ داروں کو اتنا دینا, اس کی بھلے طریقے سے وصیت کر جائے. یعنی بھلے طریقے مطلب کیا, یعنی انصاف کے ساتھ. معروف کو ہوتا ہے جو جاننا پہچاننا صحیح ہوتا ہے, جس کو سب دیکھ کے کہیں کہ ہاں بھائی یہ انصاف ہوا ہے, یہ ٹھیک ہے. اچھا اب یہ بات سمجھ آ گئی اتنی. اب یہ میں آپ کو بتا دوں کہ یہ آیت کا حکم اب منسوخ ہو گیا. ہم نے ناسخ اور منسوخ کی آیت پڑھی تھی نا پچھلے پارے میں, حکم منسوخ ہو گیا. منسوخ کس طرح سے ہوا ہے, کیوں یہ کینسل ہوا ہے, اس لیے کیونکہ جب وراثت کے احکامات آ گئے جو ہم آگے سورۃ النساء میں پڑھیں گے, اللہ تعالیٰ نے خود سب کو بتا دیا کہ اس کا اتنا حصہ ہے, اس کا اتنا حصہ ہے, باپ کو اتنا ملے گا, بیوی کو اتنا ملے گا, بچوں کو اتنا ملے گا, فلاں کو اتنا ملے گا, یہ سب حصے اللہ نے خود بتا دیے. ٹھیک ہے, اب یہ بات سمجھ آ گئی. اللہ تعالیٰ نے خود حصے بتا دیے ہیں. اب کیا ہے, اب مجھے اور آپ کو ضرورت نہیں کہ میں لکھ کے جاؤں میرے بیٹے کو اتنا دینا میرے مرنے کے بعد, فلاں بیٹی نے اتنی خدمت کی ہے اس کو اتنا دینا, میرے ماں باپ ہیں وہ بڑے بوڑھے ہیں ان کو اتنا دینا. یہ اب ہمیں, ہم نے نہیں کرنا, یہ ضرورت کو تو چھوڑیں, ہم نے کرنا ہی نہیں, یہ کرنا حرام ہے. اب کیوں, اس لیے کہ اگر میں اور آپ کریں گے تو ہم نے سپر سیڈ کیا اللہ کے حکم کو. یعنی اللہ کا حکم آ گیا کہ اتنا اتنا اس کو دینا, اور میں اور آپ چاہتے ہیں نہیں اتنا نہیں, وہ جو میرا دل چاہ رہا ہے میں اتنا دوں گی. میں اور آپ کون ہوتے ہیں کہ اللہ کے حکم سے اوپر ہم چلے جائیں. اللہ تعالیٰ نے جب دے دیے نا حصے, تو بس اس کے اوپر ہی ہمیں مطمئن رہنا ہے. ٹھیک ہے, وہی فیئر ہے. اب مجھے اور آپ کو بتانے کی ضرورت نہیں ہے کہ اس کو اتنا دو یا اس کو, یہ بات اچھی طرح سمجھ لیں, کیونکہ یہیں پہ بہت بڑی غلطی کرتے ہیں ہم لوگ. یا ہم سوچتے ہیں اب میں جانے والی ہوں تو میں ذرا لکھ کے خود چلی جاؤں, میں بڑی عقل مند ہوں جس کو زیادہ پتا ہے کہ میں نے کس کو کتنا دینا ہے. اللہ تعالیٰ نے اب جو یہ حکم ہے, اب یہ حکم کو ہم کس طرح لیں گے. اب ہم یہ کہتے ہیں کہ جو وصیت ہے, ٹھیک ہے, مال کے علاوہ بھی تو وصیت ہوتی ہے. تو جب انسان کو پتا ہو کہ میں دنیا سے جانے والا ہوں, یا اس کو ویسے بھی اگر اس کے پاس مال ہے اتنا جس میں وہ وصیت کرنا چاہتا ہے, اب کی وصیت کیا ہوگی, مال میں اگر کرنی ہے تو صرف ون تھرڈ میں سے ہو سکتی ہے, ون تھرڈ مال میں سے ہو سکتی ہے, اور نمبر ٹو ان کے حق میں ہو سکتی ہے جو وارث نہیں ہے, ان کے حق میں ہو سکتی ہے. کیوں, اس لیے کہ وارثوں کا میں نے آپ کو بتایا کہ اللہ تعالیٰ نے خود ان کا حصہ فکس کر دیا کہ وارث کو اتنا ملنا ہے. ٹھیک ہے, تو اب وصیت کوئی کرنا چاہتا ہے, مثلا کوئی کہتا ہے کہ میں نے کسی ہسپتال کو دینا ہے, کسی یتیم خانے کو دینا ہے, میرے مرنے کے بعد اتنا ہو جائے, فلان فلان کو دے دو یا فلان رشتہ دار کو دے دو, تو اب کتنے میں سے دے سکتے ہیں, پوری جائیداد نہیں دے سکتے, ہاف بھی نہیں دے سکتے, ون تھرڈ, وہ بھی بہت, آپ صلی اللہ علیہ وسلم نے فرمایا وہ بھی بہت ہے. زندگی میں جتنا مرضی کسی کو دے دو, زندگی میں چاہے پوری اپنی پراپرٹی کسی کے نام کر دیں, آپ کسی چیریٹی کو دے دیں, کس کو دے دیں, جس کو مرضی دیں, لیکن آپ مرنے کے بعد نہیں کہہ سکتے کہ میری ساری جائیداد فلاں کو دے دو. وہ آپ کے وارثوں کا حق ہے, اور اپنے وارثوں کو آپ صلی اللہ علیہ وسلم نے فرمایا ان کو غنی چھوڑ کے جاؤ, بجائے اس کو ان کو فقیر چھوڑ کے جاؤ, بعد میں لوگوں سے مانگتے پھریں. اگر آپ کے پاس اتنا نہیں ہے نا, آپ کے پاس ہے ہی تھوڑا, تو اب وصیت کرنے کی ضرورت نہیں, کیونکہ اگر آپ اپنے چیریٹی میں بھی دے دیا یا کسی اور کو بھی دے دی, تو آپ کے وارثوں بیچاروں کے پاس پہلے ہی کم ہے, اس میں سے کیا ان کو ملے گا. مثلا کسی کوئی فار ایگزامپل کسی پاس ایک لاکھ ہے, اب اس کے اندر سے بھی وہ ون تھرڈ نکال کے مثلا 30,000-33,000 جو بنتا ہے وہ نکال کے وہ کسی کو دے دیتا ہے, کسی ہسپتال کے نام کر دیتا ہے, کہتا ہے میرے وصیت ہے کہ میرے مرنے کے بعد ان کو ملے, تو باقی بیچارے وارثوں کو تو پہلے ہی اتنا کم تھا, تو ان کو اور ہی کم ہو گیا. تو یہ نہ کریں, ٹھیک ہے, پھر بس اپنے وصیت مال کی نہ کریں پھر آپ, اگر آپ کے پاس کم ہے. لیکن وصیت میں نے جیسے بتایا مال کے علاوہ بھی ہوتی ہے. وصیت مال کے علاوہ کیا ہوتی ہے, جس کے لیے آپ کو کسی لائر کی ضرورت نہیں ہے, کسی گواہ کی ضرورت نہیں ہے, بس آپ اپنی ایک کاپی بنا لیں, اپنے گھر والوں کو بتا دیں کہ یہ میں مر جاؤں تو اس وقت آپ نے کھولنی ہے, उसके अंदर आप लिखती रहें, जो भी मिटाना है, लिखना है, करना है, मेरे ऊपर फलां का कर्जा है, मेरे पास ये अमानत पड़ी हुई है जो उसको देनी है ये, और अगर कर्जा उतार दिया तो उसको काट देना, अगर अमानत आपने उसको लौटा दिया तो काट दें उसको, चाहे काटे हैं, चाहे लिखे हैं, चाहे जो भी करती रहें, लेकिन उसमें सब चीज लिखी होनी चाहिए, ताकि आपके बाद कोई चीजें ऐसी हैं तो आपके घर वालों को पता तो हो, ये ना वो उनको पता नहीं, या मेरे जिम्मे इतने रोजे हैं, या मेरे जिम्मे इतनी ये चीज है, कोई भी जो भी चीज आप समझती हैं। वसीयत क्या होती है? ताकीदी हुक्म, यानी आप ताकीद करके जाना चाहती हैं, जो भाई मेरे पीछे से ये कर लेना, या कोई ऐसी इंस्ट्रक्शन आप देना चाहती हैं अपनी औलाद को या किसी को भी, मेरे पीछे से लड़ना नहीं है, अपनी नमाजों का ख्याल रखना। आपको याद है एक रमजान में मैंने आप लोगों को वसीयत भी लिखवाई थी, उसमें काफी बातें थी जो कि हमने कवर की थी, कि जो बहुत अच्छी बातें हैं जो हर एक को लिखनी चाहिए, क्योंकि वसीयत भी इंसान के लिए सदका जारिया बन सकती है। हो सकता है कोई बच्चे ना सुनते हो जिंदगी के अंदर, बाद में वसीयत देखें और सोचें कि हमारी माँ ने ये लिखा था, तो वो उसके ऊपर अमल कर लें। वसीयत ऑलवेज अच्छी चीज है, अब इसके लिए कोई फॉर्मेलिटीज की जरूरत नहीं, एक नोटबुक ही लेनी है आपने, तो उसके साथ डेट के साथ लगाते जाएं, और आप अगर आपने कोई चीज कैंसिल करनी हो, चेंज करनी हो, चेंज भी कर सकते हैं, कोई ऐसा मसला नहीं उसमें, लेकिन वसीयत लिखें। आप सल्लल्लाहु अलैहि वसल्लम ने तो फरमाया था कि किसी के पास वसीयत के काबिल कोई चीज हो, यानी उसने कोई वसीयत करनी हो, तो दो दिन दो रातें भी ऐसी ना गुजरें जो बगैर वसीयत के हो। मसलन आपने किसी से कर्ज पकड़ा हुआ है, अब घर वालों को थोड़ी पता है, तो अब लिख लें उसमें, दो रातें भी ना गुजरें, लिख दें उसके अंदर कि इस फलां का कर्ज लिया हुआ है और उसको लौटाना, कोई जिंदगी का पता नहीं होता ना। तो अब ये इस तरह ये वाली आयत अब होगी, लेकिन अब वालदैन और अकराबीन के लिए जो वरासा में से हैं उनके लिए कुछ भी नहीं लिखा जाएगा। ये उस वक्त का है जब नहीं लिखा होता था, तो उस जमाने के अंदर लोग क्या करते थे, खैर उस जमाने में क्या, मैं तो कहूंगी आज लोग यही करते हैं, कि उस जमाने में क्या करते थे कि जब कोई फौत हो जाता था, उसके फैमिली में जो ताकतवर लोग होते थे, जो जो ज्यादा मतलब बड़े होते थे, समझे जाते थे, वो सारी चीजों पे कब्जा कर लेते थे। इवन यहां तक के उसकी जो बीवियां होती थी उनको भी विरासत का हिस्सा समझ लेते थे, कि ये भी इनकी भी हम वारिस हैं। अब आप देखें कि कितना इस्लाम ने हमें रिस्पेक्ट दी है औरत को, कि ये इंसान है, ये कोई विरासत का हिस्सा थोड़ी, उस यतीम बच्चों का भी माल खा लेना, बेवाओं का भी खा लेना, वो तो जो बड़े होते थे बस वो ही सब पे कब्जा करके बैठ जाते थे। आज भी वही जहालत चल रही है, हम यानी बजाय इसके कि हम अभी 21वीं सदी का मतलब ये नहीं कि हम आगे को चलें, हम पीछे को चल पड़े जहालत की तरफ। हक्कन अल मुत्तकीन, ये हक के मुत्तकीन पे, यानी ये लाजिम है मुत्तकीन पे, ये तुम्हारे तकवा का तकाजा है। फमन बदला हो बादा मा समिया हो, तो जो कोई बदल दे इसके बाद कि उसने सुना उसको, यानी उसने सुन लिया कि ये वसीयत है और इसको पूरा करना है, लेकिन अब जब मरने वाला मर गया तो उसके बाद उसको बदल दिया। फइन्नमा इस्मुहु अलल्लदीना युबद्दिलूनहु, तो बेशक गुनाह उसका उसके ऊपर है जिसने बदला, जिस यानी वसीयत की भी हुर्मत है, देखिए वसीयत की भी एक रिस्पेक्ट है, और एक बंदा कुछ कह के गया तो उसको फॉलो करना चाहिए, ना कि पीछे से उसको बदल दें, यानी वो ना इंसाफी वादा बदलना है यहां पे, जिसमें हेरा फेरी कर देना, कि उसने अगर कहा है कि फलां रिश्तेदार को दे देना, जो मैंने आपको बताया कि जो गैर वारिस है उसके लिए वसीयत कर सकते हैं, मसलन है कि कोई एक्सटेंडेड फैमिली में कोई चचा का बच्चा, कोई मामू का बच्चा, जो वारिस नहीं बन रहे थे, उनको विरासत में से कुछ नहीं मिला, अब उनको कह रहे हैं आप कि फलां को दे दें, अब पीछे वालों ने कहा कि नहीं ये इसको नहीं देना हमने, उन्होंने काट दिया उसको, उन्होंने उस चीज को नहीं अमल किया, तो ये इसम किस पे होगा, ये गुनाह किस पे होगा, बदलने वालों पे। इन्नल्लाह समीउन अलीम, अल्लाह तो सुनने वाला देखने जानने वाला है, कि वो सुनता है, जब वो कह रहा था वसीयत करने वाला, अल्लाह ने उसको भी सुना, और अल्लाह जानता है जो तुम कर रहे हो जब बदल रहे हो। हां एक सूरत में बदला जा सकता है, एक सूरत में वसीयत को बदला जा सकता है, और वो कौन सी सूरत है, फमन खाफ मिन मूसिन जनफन औ इफ्मन फअस्लह बैनहुम, जो कोई डरता हो मिन मूसिन वसीयत करने वाले से, किस चीज का डर हो उसको, जानिबदारी का, ये साइड ले लेगा, जैसे कुछ लोग होते हैं ना वो कहते हैं इस बच्चे ने मेरी बड़ी खिदमत की है, इसको इतना बढ़ा के दे दो, या आप अपनी बीवी के लिए कहेंगे कि जो है ना मेरे बाद मेरी बीवी को आठवां हिस्सा नहीं मिलेगा, وہ بچے پتہ نہیں اس کا خیال رکھیں یا نہیں رکھیں، ہاف اس کو دے دو، یہ نہیں کر سکتے. تو جو جانبداری کا خوف ہو او اثمن یا گناہ کا، یعنی کہ کسی نے مثال کے طور پہ اپنی پوری کی پوری جائیداد کہہ دیا کہ میں چیریٹی کر دوں گا، میں نے میرے بچوں کو میں نے کچھ نہیں دینا، بڑے میرے نافرمان رہے ہیں، یہ گناہ ہے. کسی نے آنکھ کر دیا کسی ایک بچے کو اور کہا کہ اس کو نہیں بس ملے گا، اس کا ساتھ میرا کوئی تعلق نہیں ہے، تو یہ گناہ ہے. تو جان بوجھ کے جس نے کوئی ایسا کیا، فاصلح بینہم، تو جس کو ڈر ہو کہ یہ وصیت کرنے والا ایسی کوئی غلطی کر دے گا تو اصلاح کرا دے بینہم، ان کے درمیان، یعنی سارے وارثوں کو بٹھا کے ان کو کہے کہ دیکھو یہ تمہارے باپ نے یا ماں نے اتنی بڑی یہ غلطی کی ہے، دیکھو اب ایسا نہیں، اصلاح کر لو اس کی تاکہ ان کے اوپر بھی نہ گناہ ہو. فلا اثم علیہ، تو اس پہ کوئی گناہ نہیں ہے. جو اب یہ بھی تو بدلا ہی ہے نا، اب کہنے کو انسان کہے یہ بھی تو بدل کرنا، تو اس کو کیا سزا نہیں ملے گی؟ نہیں، کیونکہ اس نے ایک اچھی چیز کے لیے بدلا ہے، اس نے ایک اس کو صحیح کرنے کے لیے بدلا ہے، تو اس کے اوپر گناہ نہیں ہے. اس لیے کیونکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا آدمی نیک لوگوں والے اعمال کرتا ہے 70 ایئرز تک کرتا رہتا ہے، لیکن وصیت میں ظلم کرتا ہے اور برائی کے عمل پہ خاتمہ ہونے کی وجہ سے جہنمی بن جاتا ہے. یعنی اب یہ آخری عمل ہے نا، آپ جاتے جاتے کہہ گیا کہ یہ کر دینا، اس کو وہ کر دینا، اور ظلم کر دیا اس نے وصیت میں. اور بعض لوگ 70 سال تک بدعمالیاں کرتے رہتے ہیں لیکن وصیت میں عدل و انصاف کرتے ہیں اور آخری عمل ان کا بھلا ہوتا ہے، وہ جنتی بن جاتے ہیں، یہ حدیث ہے. تو اس لیے وصیت کا معاملہ بہت سینسٹیو معاملہ ہے، جس میں یہ نہیں کہ انسان جو مرضی کرتا رہے. گناہ کی وصیت، کسی جانبداری کی وصیت نہ کرے، کیونکہ یہ اس کے لیے وبال بنے گا. تو بھلا ہو ان کا پیچھے والوں کا، اگر ان میں سے کوئی دیکھتا ہے کہ یہ تو غلط ہوا ہوا ہے تو وہ اس میں اصلاح کر دے. فلا اثم علیہ، تو اس کے اوپر کوئی گناہ نہیں. ان اللہ غفور الرحیم، بے شک تمہارا رب اللہ تعالیٰ بڑا بخشنے والا اور بڑا مہربان ہے، یعنی وہ جو اس کو بدلے گا اس کے اوپر کوئی گناہ نہیں ہے، اللہ معاف کرنے والا، رحم کرنے والا. تو اس سے ہمیں پتہ چلتا ہے کہ وصیت کرنا کس کے لیے، مال میں وصیت کرنی ہے تو 1/3 میں کر سکتے ہیں اور غیر وارثوں کے لیے کر سکتے ہیں صرف. ویسے وصیت آپ کسی چیز کی بھی کر سکتے ہیں، اپنے کوئی آپ انسٹرکشن دینا چاہتے ہیں، کوئی اپنے اوپر کوئی ایسے قرض یا ایسی چیزیں یا مالی معاملات ہیں ان کے اوپر کرنا چاہتے ہیں تو وہ آپ کر سکتے ہیں. ہم نے پڑھا کہ مقتول کے ورثاء کے پاس اگر ان کے جو بھی جو مقتول ہے اس کو کسی نے جان بوجھ کے قتل کیا ہے تو اس کی سزا میں قصاص ہو سکتا ہے، یا پھر مقتولین کے ورثاء معاف کر دیں یا معاف کر کے دیت لے لیں. یہ 3 آپشن ان کے پاس ہیں. اور اگر قاتل ایک سے زیادہ ہیں دیکھیں، تو ایک سے زیادہ کو ہی قتل کیا جائے گا ایک کے بدلے میں. یعنی اگر جیسے حضرت عمر کے زمانے میں ایک آدمی کو 7 لوگوں نے مل کے قتل کیا تھا تو آپ نے ان 7 کو قتل کرایا تھا، اور فرماتے تھے اگر صفا کے تمام لوگ بھی اس قتل میں شریک ہوتے، یعنی اس پہاڑ کے جتنے لوگ یہاں پہ رہنے والے ہیں یہ سب شریک ہوتے، تو میں سب کے قصاص میں، تو اس قصاص میں سب کو قتل کرا دیتا. یعنی قتل کا معاملہ، جان کی حرمت اتنی بڑی چیز ہے، اسلام نے جان کو بہت احترام دیا ہے، اسی طرح مال کا احترام ہے کہ ڈیزرونگ لوگوں کو ان پہنچے، جس جو حقدار ہیں ان تک پہنچنا چاہیے.